आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
एकलै बस्ने छुइन ख्रीस्तसँगै जिउने छु, एकलै बस्ने छुइन ख्रीस्तसँगै जिउने छु। यी भीडहरुमा बचेको थिए एकलै, यी भीडहरुमा बचेको थिए एकलै। सपना थियो मेरो संसारको मान र इज्जत पाउने, सपना थियो मेरो संसारको मान र इज्जत पाउने। जब ख्रीष्ट यीशु जीवनमा आए मेरो व्यर्थ व्यर्थ लाग्न थाल्यो, जब ख्रीष्ट यीशु जीवनमा आए मेरो व्यर्थ व्यर्थ लाग्न थाल्यो। एकलै बस्ने छुइन ख्रीस्तसँगै जिउने छु, यी भीडहरुमा बाँचेको थिए एकलै। मसीहको जीवन मेरो हो, बदल्न धेरै गाह्रो थियो। टुटेको जीवन मेरो हो, बदल्न धेरै गाह्रो थियो। आज क्रिस्तलाई जीवनमा पाए मैले, अर्थपूर्ण जीवन लाग्यो। आज क्रिस्तलाई जीवनमा पाए मैले, अर्थपूर्ण जीवन लाग्यो। एकलै बाँच्ने छैन, ख्रीसँगै जिउने छु। यी भिडहरूमा बाँचेको थिए एकलै, बाँचेको थिए एकलै।
प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईहरूको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। श्रोता मित्र, आज पनि तपाई सबैलाई मेरो दुई हात जोडी जय मसीह नमस्कार अनि हार्दिक स्वागत छ यो तपाईहरूको आफ्नै कार्यक्रम मुक्तिको मार्गमा, जहाँ तपाईहरूलाई परमेश्वरको पवित्र धर्मशास्त्र बाइबलको अध्यापन गराइन्दछ क्रमबद्ध र श्रृंखलाबद्ध रूपमा। श्रोता, आज हामी बाइबल अध्ययन रोमी 16 अध्यायबाट गर्न गइरहेका छौं। रोमीको पुस्तकबाटको हाम्रो अध्ययन आज अन्तिम हो। आशा गर्दछु कि तपाई सबैले परमेश्वरको वचन अध्ययनमा प्रशस्त आशिष प्राप्त गर्नुभयो। अमित्र, यो रोमीको पुस्तकमा अन्तिम अध्यायमा हामी थाहा पाउँदछौ कि पहिलो शताब्दीमा रोमी साम्राज्यमा सुसमाचार पुगेथ्यो। यो कुरा थाहा पाउँदा मलाई अत्यधिक खुशी हुन्छ कि अन्य जाति प्रतिमा पूजक रोमी साम्राज्यमा त्यहाँ क्रिस्टियनहरू र ख्रिष्टका गवाईहरू थिए, जो आफ्ना हृदयहरूमा प्रभुको आनन्दसहित ती शहरहरूमा सुसमाचारका कार्य गर्दथे। यस 16 अध्यायमा 35 जनाहरूको नाउँ काडिएर उल्लेख गरिएको छ, किटान गरिएर उल्लेख गरिएको छ। यी सबै अधिकांश रोममा रहने विश्वासीहरू थिए भने कोही यी ती विश्वासीहरू थिए जो प्रेरित पाउलसँगै रहेका थिए। पाउल सम्भवत यो रोमीहरूको पुस्तक लेखेको समयमा कोरिन्थीमा थिए। यहाँ आपसमा माया प्रेम व्यक्त गरिएको छ, जुन रोमी दर्शनशास्त्र र अभ्यासको ठिक विपरीतको कुरा हो वा कुरा थियो। ती ख्रिस्टियन बेग्लै खालका थिए। सम्भवत रोम यी मानिसहरूलाई देखेर छक्कै पर्दथे होला, ओ यी ख्रिस्टियनहरू आपसमा कति धेरै प्रेम गर्दछन्। त सबभन्दा पहिले हामी देख्नेछौ फिबीलाई सिफारिस। यो 16 अध्याय फिबीको सिफारिसको उल्लेख हुँदै आरम्भ हुन्छ। यो स्त्री, यो महिलाले यो रोमीहरूलाई लेखेको पत्रको रोममा ल्याएकी थिइन्। रोमी 16 अध्याय 1 र 2 पदमा भनिएको छ, किं क्रियामा भएको एक्लिसियाकी धर्मसेविका हाम्री बहिनी फबीको प्रशंसा तिमीहरूको समक्ष गर्दछु। म तिमीहरूलाई निवेदन गर्दछु कि सन्तहरूलाई सुहाउने किसिमले तिनलाई प्रभुमा ग्रहण गर र तिनलाई चाहिएको कुनै पनि सहायता तिनलाई देऊ, किनकि तिनी आफैले धेरैको र मेरो पनि सहायता गरेकी छिन्। फिभी पहिलो विश्वासी हुन् जसको यो सूचीमा वा विश्वासको वीर वीरांगिनीहरूको सूचीमा उल्लेख गरिएको छ। तिनी अन्य जाति थिइन् जुन तिनको नाउँले संकेत गर्दछ। मैले पहिले नै पटक पटक भनिसकेको छु कि रोमको मण्डलीमा धेरै अन्य जाति विश्वासीहरू थिए। तिनको नाउँ ग्रीक देवी अर्टेमिसबाट वा डाइनाको नाउँ पछि राखिएको थियो। यो ग्रीक पुराण शास्त्रमा चन्द्रमाको देवी थिइन् भने तिनको दाज्यो अपोलो सूर्यको देवता थियो। धेरै क्रिस्चियनहरूले बप्तिस्मामा नयाँ नाउँ अप्नाए, तर फिबीले आफ्नो अन्य जाति नाउँको केही कारणवश राखिरहेन्। फिबी यो रोमीहरूलाई लेखिएको पत्र रोममा ल्याउने स्त्री थिइन्। यो स्पष्ट छ कि तिनी मण्डलीमा विशिष्ट स्त्री थिइन्, जुनको अर्थ हो कि तिनी योग्यताको स्त्री थिइन्। तिनलाई सिनक्रियाको मण्डलीको धर्म सेविका भनिएको छ। किनक्रिया कोरिन्थको पूर्वी बन्दरगाह हो। यो स्पष्ट छ कि पाउले यो रोमीहरूलाई लेखेको पत्र कोरिन्थीमा हुँदा लेखेका थिए र तिनले यो पत्र आफैसँग रोममा ल्याइन्। तिनलाई मण्डलीको धर्म सेविका भनिएको छ, जुनको अर्थ हो डिकनिस। ग्रीक शब्द डिकोनोस उही शब्द हो जुन डिकनको लागि प्रयोग गरिएको छ। यसले यो तथ्यको प्रकट गर्दछ कि प्राचीन मण्डलीमा स्त्रीहरूले विशिष्ट स्थानहरू ओगटेका थिए। यो मेरो विचार हो कि आज मण्डलीमा स्त्रीहरू पास्टरको स्थान दिने काम उचित छैन, जुन शास्त्रले मना गर्दछ, तर तिनीहरूलाई मण्डलीमा डिकन वा डिकनीहरू हुन सक्छन् र तिनीहरू मण्डलीको अन्य समितिहरूमा बराबरीमा समानतामा बस्न सक्छन् र तिनीहरूलाई यस स्थानमा राख्न आवश्यक पनि छ, नित्यन्त आवश्यक छ। मण्डलीलाई केही त्यस्तो अन्तर्ज्ञान र अगुवाहरूको योग्यताको आवश्यक छ जुन स्त्रीसँग हुन्छ। परमेश्वरले स्त्रीलाई पुरूषभन्दा उत्तम बनाउनु भएको छ। तिनलाई त्यस्तो ज्ञान दिइएको हुन्छ जुन पुरूषसँग छैन। उदाहरणको निम्ति तिनले एक परदेशी बिल्कुल नयाँ स्त्रीलाई विचार गरेर बात गरेर अध्ययन गरेर 5 मिनटमै त्यस स्त्रीको बारेमा धेरै कुरा थाहा पाउँछिन्, विशेष गरेर तिनको चालचलन र तिनको पोषक पहिरनको अवलोकन गरेर थाहा पाउँछिन्। हामी पुरूषहरू धेरै समय त्यस्तो समयमा वास्तविक थाहा पाउँदैनौ। हामी अज्ञानी हुन्छौं, त्यसको बारेमा हामीलाई ज्ञात हुँदैन, हामी ठिकसँग अवलोकन गर्न सक्दैनौ। मित्र, मण्डलीलाई त्यस्ता अन्तर्ज्ञानका आवश्यक छ जुन स्त्रीसँग हुन्छ। पाउले यो रोमीहरूलाई लेखिएको पत्र रोममा ल्याउने काममा सार्वजनिक यातायात वा हुलाको विश्वास नगरेर यस स्त्री फिबीलाई विश्वास र भरोसा गरे। पाउल यरुसलेममा गए, तर फिबीले उसको पत्र आफैसँग रोममा लगे। पद 1 र 2 यस प्रकार लेखिएको छ, किंक्रियामा भएको मण्डलीकी धर्मी सेविका हाम्री बहिनी फोबीको प्रशंसा तिमीहरूको समक्ष गर्दछु। म तिमीहरूलाई निवेदन गर्दछु कि सन्तहरूलाई सुहाउने किसिमले तिनलाई प्रभुमा ग्रहण गर र तिनलाई चाहिएको कुनै पनि सहायता तिनलाई देऊ, किनकि तिनी आफैले धेरैको र मेरो पनि सहायता गरेकी छिन्। त्यसपछि हामी देख्छौ रोममा भएका ख्रिस्टियनहरूलाई अभिवादन गरिन्दछ। 3-4 भनिएको छ, पुरुषका अकिलास क्रिसियेसुमा मेरा सहकर्मीलाई अभिवादन। तिनीहरूले मेरो निम्ति आफ्ना जीवन संकष्टमा हाले। तिनीहरूलाई मैले मात्र होइन तर अन्य जातिहरूका मण्डलीहरू जम्मैले पनि धन्यवाद दिन्छन्। यस समयसम्म अन्य जाति मण्डलीहरू अस्तित्वमा आइसकेको थियो र म विश्वास गर्दछु कि रोममा हुने अधिकांश विश्वासीहरू धेरै अन्य जाति पृष्ठभूमिबाट आएका थिए र त्यहाँका मण्डली विभिन्न जातिहरू मिलेर बनेको थियो। प्रिस्किला र अकिला चाहिँ यहुदी दम्पति। कसरी पाउले तिनीहरूलाई भेटाए र कसरी तिनीहरू उसको सहयोगी बने त? अमित्र, त्यहाँ रोमको शहरमा यहुदी विरोध अभियान एक संकष्टको लहर जस्तै फैलिएको थियो र प्रिस्किला र अकिला त्यो रोम शहर छोडेर भाग्नु परेको थियो। तिनीहरू कोरिन्थको शहरमा आए र दोकान खोले, पसल खोले, अनि पाउल पनि त्यहाँ थिए। कोरिन्थ अति नै असल वाणिज्य केन्द्र थियो, व्यापारिक केन्द्र थियो, र पाउले पनि आफ्नो तम्बु, आफ्नो टेन्ट बुन्ने व्यापार त्यहाँ गर्दथे। जबकि तिनीहरू सबै तम्बु बनाउने पेसाको मानिस भएकोले गर्दा यसले तिनीहरूलाई आपसमा कुनै चिनारी गर्नको लागि समस्या खड़ा गरेन र आपसमा सँगै खिच्न कुनै कठिनाई भएन। प्रेरित 18:1-3 अनुसार, र तिनीहरूसँग यसको पेसा गर्दथे। पाउले तिनीहरूलाई प्रभुमा डोर्याए। त्यसपछि तिनीहरू पाउलसँग एफिसमा थिए। सम्भव त्यहाँ तिनीहरू अर्को नयाँ शाखा केन्द्र खोल्न गएका थिए। प्रेरित 18:26 हामी थाहा पाउँदछौ कि प्रेस्कुइला र अक्विलाले अपोलोस भन्ने एकजना व्यक्तिलाई सत्य उद्धारको ज्ञानमा डोर्याएथे। तिनीहरू दुवै प्रभुका असल गवाही भए र पछिबाट सम्भवत रोमको शहरमा यहुदी विरोधी अभियान खत्तम भएपछि रोम शहरमा तिनीहरू फर्के। अहिले प्रिस्क्विला र अक्विला रोमको मण्डलीमा एक विश्वासीको रूपमा छन् र यहाँ पावल तिनीहरूलाई अभिवादन पठाउँछन्। पाँच पदमा भनिएको छ, तिनीहरूको घरमा भएको मण्डलीलाई अभिवादन दियो। मेरा प्रिय इफेनितसलाई, जो ख्रिष्टको निम्ति एसियाको पहिलो विश्वासी हुन्, अभिवादन दियो। स्थानीय मण्डली आरम्भमा व्यक्तिगत घरमा जम्मा हुने गर्दथ्यो आराधनाको निम्ति, जस्तो कि आज हामी विभिन्न ठाउँहरूमा, हाम्रै देशहरूमा पनि, हाम्रै गाउँहरूमा पनि, हाम्रो शहरहरूमा पनि देख्छौ। सन्डे भने प्रभुको जनले लेख्छन् कि तेस्रो शताब्दीसम्म आराधनाको निम्ति मण्डली भवन अस्तित्वको कुनै प्रमाण छैन, वा कुनै पनि त्यस्तो ठोस प्रमाण छैन कि त्यस बेला तेस्रो शताब्दीसम्म कुनै मण्डली भवन बनाइएको थियो। तेस्रो शताब्दीसम्म विश्वासीका बधन, विश्वासीहरूको आराधना सेवा मण्डली भवनमा हुने गर्दैनथ्यो, र बरु अक्विला र प्रिस्कुलाको घर जस्तो व्यक्तिगत घरमा हुने गर्दथ्यो। इपेनितस ग्रीक नहो, जुनको अर्थ हो प्रशंसा। यो स्पष्ट छ कि तिनी पावलको रोमी अखाइया प्रदेशमा सबभन्दा पहिले प्रभुमा जितेका आत्मा थिए। छ पदमा भनिएको छ, मरियमलाई जसले तिमीहरूका बीचमा घोर परिश्रम गरिन् तिनलाई अभिवादन दियो। मित्र, मरियम यहुदी नाउँ हो। अनि सात पदमा भनिएको छ, एन्ड्रोनिकस र युनियस मेरा आफन्तहरू र मेरा संगी कैदीहरूलाई अभिवादन भनिदेऊ, तिनीहरू प्रेतहरूमध्ये प्रख्यात छन् र म भन्दा अगाडि ख्रिष्टमा भएका थिए। एन्ड्रोनिकस ग्रीक नाउँ हो र यो नाउँ दाससँग पहिचान गरिन्दछ, मतलब तिनी दास थिए। युनियस रोमी नाउँ हो। पावल तिनीहरूलाई भन्दछन् मेरो कुटुम्ब, मेरो नाता, जुनको अर्थ हुन सक्छ कि तिनीहरू पावल जस्तै बेन्यामिन कुलका थिए। यसको मतलब आफ्नै साक्कै रगतका नातेदार निकाल्न जरूरी छैन। पावल भन्छन् कि मेरा साथी कैदीहरू। सम्भवत पावलले तिनीहरूलाई रोमी साम्राज्यको धेरै जेल मेलहरूमा, जेलखानहरूमध्ये कुनै जेलखानमा भेटेथे। यी दुईजनाहरू प्रेत पावलद्वारा राम्ररी परिचित थिए र यो जो विश्वासीहरू मध्ये प्रख्यात पनि थिए। पावलले तिनीहरूलाई ख्रिष्टमा डोर्याएका थिएनन्, किनभने पावल भन्छन् कि जो म भन्दा अगाडि ख्रिष्टमा भएका थिए सलाम भनिदेऊ। रोममा भएको मण्डली पावलद्वारा अति नै असामान्य परिस्थिति मुनि स्थापन गरिएको थियो। उसले अक्विला र प्रिस्क्विलालाई कोरिन्थियन बजारमा भेटेथे, त्यसपछि उसले यी दुईजनालाई जेलमा भेटेथे। तब यी सबै मानिसहरू रोममा गए र त्यहाँ मण्डली खड़ा गरे। आठ नौ पदमा भनिएको छ, एम्प्लिट आतस प्रभुमा मेरो प्रियलाई अभिवादन भनिदेऊ, उर्बानस ख्रिष्टमा हाम्रा सहकर्मी र मेरो प्रिय मित्र इस्ताखुसलाई अभिवादन भनिदेऊ। सम्प्ली आतस आम दासको नाउँ हो, जुन नामहरू प्राचीन ख्रिस्टियनहरूको सुरुङभित्र भएको च्यानहरूमा खोपिएको हुन्थ्यो। अनि यो स्पष्ट छ कि तिनी एकजना पावलद्वारा प्रभुमा जितिएका आत्मा थिए। उर्बानस पनि दासको सामान्य वा दासको लागि प्रयोग गरिने नाम आम नाम हो। स्काटिस नौ राजकीय परिवारको सूचीमा लेखेको पाइएको छ। दश पदमा भनिएको छ, ख्रिष्टको योग्य ठरिएका अपिलेसलाई अभिवादन भनिदेऊ, अरिस्तोबुलसको घरकाहरूलाई अभिवादन भनिदेऊ। अपिलेस यहुदीहरू बीचमा आम नाम हो। परम्पराले भन्दछ कि तिनी या त इस्मिर्ना या हेरेक्लियाको बिशप थिए। अरिक्लोबसलाई बिशप लाइटफ्रटद्वारा महान हेरोदको नातिको रूपमा परिचय दिएका छन्। या त सम्भव तिनी दास थिए जसले आफ्नो स्वामीको नाम लियो, तापनि हामी यो निश्चित रूपमा ठोक्वा दिएर भन्न सक्दैनौ। एघार पदमा भनिएको छ, मेरो आफन्त हेरोदियनलाई अभिवादन भनिदेऊ, प्रभुमा भएका नर्किससका घरनालाई अभिवादन भनिदेऊ। हेरोदियन निश्चय नै यहुदी थिए। पावल तिनलाई मेरो कुटुम्ब भन्छन्, मेरो नातेदार भन्छन्। यो नाउँले हेरोद परिवारको संकेत गर्दछ। तिनी पनि दास हुन सक्छन् जसले यो परिवारको नाउँको अपनाए, जुन परिवारका तिनी थिए। अर्को नौ नर्सिसस पनि दासको आम पाइने नाम हो। बाह्र पदमा भनिएको छ, प्रभुमा परिश्रम गर्ने त्रुपेना र त्रुफोसलाई अभिवादन भनिदेऊ, प्रभुमा अत्यन्तै परिश्रम गर्ने प्रिय पर्सिसलाई अभिवादन भनिदेऊ। त्रिफोसा र त्रिफेना नाम इफोनियस नाउँ हो। म कल्पना गर्दछु कि यी दुई स्त्रीहरू कमारीहरू थिए जो ख्रिस्टलाई विश्वास गरेका थिए। प्रिय परिसी अर्को स्त्री हुन् जसले प्रभुमा धेरै परिश्रम गरेथी। पर्सिस फुक्का स्त्रीको नाउँ हो, स्वतन्त्र स्त्रीको नाउँ हो। मतलब कमारी वा दासी थिइनन्। 13 पदमा भनिएको छ, प्रभुमा चुनिएका रूफस र तिनकी आमा जो मेरी पनि आमा भएकी थिइन् तिनीहरूलाई अभिवादन भनिदेऊ। यहाँ भनिएको छ प्रभुमा चुनिएका रूफस। म यो कथनलाई धेरै मन पराउँछु, तर तपाईँ यो प्रश्न निश्चय नै ती सबै महान प्रभुका सन्तहरू हुन्, तर यो मानिस चाहिँ विशिष्ट थिए, तिनी परमेश्वरका महान सन्त थिए। यो व्यक्ति रूफस मण्डलीको एक प्रमुख विशेष व्यक्ति थिए र उसको पिताको मर्कुस रचित सुसमाचारमा उल्लेख छ जसले ख्रिष्टको क्रूस बोकेका थिए। मर्कुस 15:21 पदमा भनिएको छ, गाउँबाट आइरहेको बाटो हिँड्ने मानिस सिकन्दर र रूफसको बाबु साइरेनीको सिमोनलाई उहाँको क्रूस बोकेर लैजानलाई तिनीहरूले कर लगाए। त्यस दिनमा रोमी सिपाहीले देखे कि येशूले क्रूस बोक्न सक्नु भएन र क्रूसले दबिनुभयो, थिचिनुभयो। भीड़मा हेरेर तिनीहरूले कराएर भने, यहाँ बलियो पहलमान व्यक्ति छ साइरेनीको सिमोन, ए त यहाँ आएर यो क्रूस बोक। यो बोकेर उसले त्यस्तो काम गरे जुनले तिनलाई अम्बर बनायो। योहन्ना मर्कुसले रोमीहरूलाई आफ्नो मर्कुस रचित सुसमाचार पुस्तक लेख्दा तिनीहरूको लागि सिमोनलाई राम्ररी परिचय गर्छन्, सिकन्दर र रूफसको बाबु। रोममा भएका सबै सन्तहरू रूफसलाई जान्दथे किनभने तिनी मण्डलीमा प्रमुख विशिष्ट व्यक्ति थिए। के तपाईँले यो कुराको ध्यान दिनुभएको छ कि पाउल रूफसको आमालाई अभिवादन गर्दछन्, रूफस औ तिनकी र मेरी आमालाई सलाम, जबकि हामी प्रेरित पाउलको आमा र बाबुको बारेमा केही पनि जान्दैनौ। त्यसकारण यहाँ पाउल आमा भनेर रूफसको आमालाई सम्बोधन गर्छन्, सिमोनको धर्मपत्नीको बारेमा सम्बोधन गरिरहेका छन् जो ईश्वरीय भक्त स्त्री थिइन्, जो यरूशलेमको शहरमा रहेकी थिइन्, जो पाउल प्रेतको आमा जस्तै थिइन्। तपाईँलाई यादै होला, जब पाउले प्रभुमा विश्वास गरिसकेपछि पहिलोपल्ट यरूशलेममा आउँदा अन्य ख्रिस्टियनहरूले उसलाई ग्रहण गर्न डराए। तिनीहरूलाई विश्वास थिएन कि यो खतरनाक फरिसी खास सत्य विश्वासी भएका थिए र तिनीहरूले शंका गरे कि उसले कुनै चाल त खेलिरहेका छैनन्। तैपनि रूफसको आमाले उसलाई भित्र लगिन्, तिमी यहाँ भित्र आओ र कोठामा रूफससँग बस। त्यस पछाडिको कुरालाई याद गरेर पाउल भन्छन्, तिनी रूफसको आमा साथै मेरी आमा हुन्। ओ, यो दयालु कृपालु प्रेमिलो ख्रिस्टियन आमालाई कस्तो श्रद्धा छ। 14 पदमा भनिएको छ, अंशिकृतस, फ्लेगन, हर्मेस, पत्रुबास, हर्मास र तिनीहरूसँग भएका भाइहरूलाई अभिवादन भनिदियो। यी सबैलाई पाउल जान्दथे र सम्भवत उसले तिनीहरूलाई प्रभुमा डोर्याएका थिए। 15 पदमा भनिएको छ, फिलोलोगस, युलिया, नेरियस र तिनकी बहिनी र ओलिम्पास र तिनीसँग भएका सबै सन्तहरूलाई अभिवादन भनिदेऊ। यहाँ विश्वासीको अर्को समूह छ जो त्यहाँ रोममा मण्डलीमा थिए। त्यसपछि हामी अगाडि देख्छौ अन्य ख्रिस्टियनहरूप्रति आचरण कस्तो हुनुपर्छ। 16 पदमा भनिएको छ, एउटाले अर्कोलाई पवित्र चुम्बनले अभिवादन गर, ख्रिस्टमा सबै मण्डलीहरूले तिमीहरूलाई अभिवादन पठाएका छन्। मित्र, यो पाउलको दिनमा अभिवादनको तरिका थियो, तर आजको दिनमा यस्तै तरिका हुनुपर्दछ भन्ने कुरामा म त्यति सिफारिश गर्दिन। 17-18 पदमा भनिएको छ, भाइ हो, म तिमीहरूलाई आग्रहपूर्वक विन्ती गर्दछु कि तिमीहरूलाई सिकाएको धर्म सिद्धान्तको विरूद्धमा फुट र बाधा विघ्न सृष्टि गर्नेहरूलाई नजर राख र तिनीहरूबाट अलगै बस, किनकि यस्ताहरूले ख्रिष्ट हाम्रो प्रभुको निम्ति होइन तर आफ्नो पेटको निम्ति सेवा गर्दछन् र तिनीहरूको मिठो मिठो बोली र कुराले सिधा साधाहरूमा र तिनीहरूका हृदयलाई धोका दिन्छन्। पाउले यो चेतावनी दिन्छन्, हामी पनि यो चेतावनीको ध्यान दिन अति नै उत्तम हुन्छ। 19 पदमा भनिएको छ, तिमीहरूको आज्ञाकारिता सबै मानिसहरूमा जाहेरै छ र तिमीहरूको कारण म आनन्द गर्दछु, तर म चाहन्छु कि जे असल छ त्यसको निम्ति तिमीहरू बुद्धिमान हो र जे खराब छ त्यसमा दोषरहित रह। हेर्नुहोस्, तिनीहरूको विश्वासको कुरा टाढा टाढासम्म फैलिएको थियो, तर विश्वास आज्ञाकारितामा प्रकट गरिएको छ। भलाइको निम्ति बुद्धिमानको अर्थ हो तिनीहरू परमेश्वरको वचनमा शिक्षा दिएकै हुनुपर्छ। खराबीको निम्ति निर्दोषको अर्थ हो बिना खराबीको सम्मिश्रण बिना। कोरन्थिनहरूलाई पाउले भने, पहिलो कोरन्थी 14:20 पदमा, ए भाइ हो, समझमा केटाकेटी नहो, खराबीमा बालकहरू नहो, तर समझमा मानिस हो। 20 पदमा भनिएको छ, शान्तिका परमेश्वरले चाँडै नै शैतानलाई तिमीहरूका खुट्टा मुनि कुल्चनु हुनेछ, हाम्रो प्रभु येशु ख्रिष्टको अनुग्रह तिमीहरूसँग रहोस्। तर उही समयमा हामीले पनि शैतानको विरोध गर्नुपर्छ। जागर सचेत रहेर त्यसपछि हामी देख्छौ पौलसँग भएका अन्य ख्रिस्टियनहरूले पनि अभिवादन पठाउँछन्। 21 पदमा भनिएको छ, तिमोथी मेरो सहकर्मी र मेरा आफन्तहरू लुकियस, यासोन र सोसी पात्रोसले तिमीहरूलाई अभिवादन पठाएका छन्। यी सबै पाउलका सहकर्मीहरू थिए र तिनीहरूले रोममा भएका विश्वासीहरूलाई अभिवादन पठाए। अनि 22 पदमा यो चिठी लेख्ने म तर्तियसले प्रभुमा तिनीहरूलाई अभिवादन पठाउँदैछु। यस पदबाट हामी देख्छौ पाउलसँग आफ्नो पत्र लेखिदिने सचिव थियो जसको नाउँ थियो तर्तियस। 23 पदमा भनिएको छ, मेरो मेजमान र सारा मण्डलीलाई सत्कार गर्ने गाइसले अभिवादन पठाएका छन्, तिमीहरूलाई अभिवादन छ। शहरका कोषाध्यक्ष इरातस र भाई क्वाटर्सले तिमीहरूलाई अभिवादन पठाएका छन्। मित्र, पाउल गाइसको घरमा रहेका थिए अनि गाइसले पनि आफ्नो अभिवादन पठाउन चाहन्छन्। 24 पदमा भनिएको छ, हाम्रो प्रभु येशु ख्रिष्टको अनुग्रह तिमीसँग रहोस्। हाम्रो प्रभु येशु ख्रिष्टको अनुग्रह तिमीहरूसँग रहोस्, आमी। त्यसपछि हामी देख्छौ पाउलको आशिष वचन 25 पदमा भनिएको छ, अब उहाँलाई जसले तिमीहरूलाई मेरो सुसमाचार येशु ख्रिष्टका विषयको प्रचार अनुसार सुदृढ गराउन सक्नुहुन्छ, त्यस रहस्यको प्रकाश बमोजिम जो युग युगदेखि गुप्त रहेको थियो। रहस्यको मतलब हो जुन कुरा पुरानो नियममा प्रकट भएको थिएन, यसको वर्तमान युगको बताउँछ। परमेश्वर सबै यहुदी र अन्य जातिहरूलाई लिइरहनु भएको छ र तिनीहरूलाई मण्डली वा चर्च एक बधनमा जोडिरहनु भएको छ। 26 पद, तर अब अनन्तका परमेश्वरको आज्ञा अनुसार अगमवक्ताहरूका लेखाइद्वारा प्रकट गरिएको र जनाइएको छ, यस हेतुले कि सबै जातिहरूले विश्वास गरून् र आज्ञा पालन गरून्। यहाँ हामी विश्वासको आज्ञाकारिताको देख्छौ। जब तपाईँ ख्रिष्ट विश्वास गर्नुहुन्छ, तपाईँ उहाँको आज्ञा पालन गर्नुहुनेछ। प्रभु येशूले भन्नुभयो युहन्ना 10:27 पदमा, मेरा भेडाहरूले मेरो आवाज सुन्छन् र म तिनीहरूलाई चिन्छु र तिनीहरू मलाई पछ्याउनेछन्। आज्ञाकारिता विश्वासको काम र फल हो।
प्रिय श्रोता, यतिन्जेल तपाईँले TWR नेपालद्वारा संचालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। मित्र, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि मनमा कुनै प्रश्न, जिज्ञासा, सल्लाह, सुझाव तथा प्रतिक्रिया छन् भने हामीलाई पत्र मार्फत लेखेर पठाउन सक्नुहुन्छ। साथै बाइबल सम्बन्धी पुस्तक पुस्तिका कार्यक्रम सारिणीहरू पनि उपलब्ध छन्, अनुरोधमा पठाउन सक्छौ। तपाईँका प्रार्थनाका विषय छन् र हामीले तपाईँको निम्ति प्रार्थना गरेको चाहनुहुन्छ भने पनि हामीलाई पत्रमा लेखेर पठाउनुहोला। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ, कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल, इमेल twrnepal@yahoo.com, साथै यो मोबाइल नम्बरमा हामीलाई एसएमएस पनि गर्न सक्नुहुन्छ 98 4705 6779। एकपल्ट सुन्नुहोला, कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल, इमेल twr@yahoo.com, एसएमएस को लागि मोबाइल नम्बर 98 4705 6779, 98 4705 6779। यस्तै गरी तपाईँले हाम्रो वेबसाइटमा गएर हाम्रो कार्यक्रमहरू सुन्न र अन्य गतिविधिको बारेमा हेर्न सक्नुहुन्छ। हाम्रो वेबसाइट यस प्रकार छ, www.twrnepal.com, र फेसबुकमा लगइन गरी TWR नेपाल टाइप गरेर पनि हेर्न सक्नुहुनेछ। हवस् त मित्र, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा पुनः भेट्ने नै छौ। तबसम्मलाई नमस्कार।